السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ایئر پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں ہمارے ساتھ اسور امام اور انجینئر ہیں سلیمان تھرو والی۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سب سے پہلے بھارت کی سیاست، وہاں پہ وزیر اعظم نریندر مودی اور ان کی حکومت کو عدم اعتماد کی تحریک کا سامنا ہے۔ پروگرام کا دوسرا حصہ پاکستان کی سیاست، انتخابی مہم اور لیڈروں کو نوٹسز مل رہی ہیں، مسلم لیگ نواز کی قیادت کے ملک میں یا جیل میں موجود ہونے کے الیکشن کیمپین پہ اثرات، ووٹروں کی سیاسی جلسوں میں عدم دلچسپی، اور پھر آئی ایس پی آر کی وضاحت کے پاکستان کی جو فوج ہے وہ کیا کردار ادا کرے گی 2018 کے انتخابات میں۔ یہ ہمارا سیاست کا حصہ ہوگا جس میں شیخ رشید احمد صاحب ہمارے ساتھ ہوں گے اور دیگر ممتاز تجزیہ کار بھی۔ اور اسی سیگمنٹ میں آج پہلی بار ہم دو پولسٹرز، یعنی پولسٹر سے مراد وہ جو عوامی پبلک سروے کیا کرتے ہیں اور وہ لوگوں کی رائے، ان کا ذہن اور ان کی سوچ، اس کے بارے میں تجزیے اور جائزے پیش کرتے ہیں، تو دو بڑی پولسٹر کمپنیاں پاکستان کے اندر، ادارے، وہ ان کے جو عہدیدار ہیں وہ ہمارے ساتھ ہوں گے، گیلپ پاکستان کے اور اس کے ساتھ ساتھ پلس نیٹورک کے اعلیٰ عہدیدار پلس کنسلٹنٹ کے، وہ ہمارے ساتھ ہوں گے۔ پروگرام کے آخری حصے میں ہم بات کریں گے امریکن کچھ ڈیولپمنٹس پہ، صدر ڈونلڈ ٹرمپ، ان کے اوپر رشیا میڈلنگ یا روس کے انتخابات میں 2016 میں کردار سے متعلق ان کی جو پوزیشن ہے اس پہ سوالات اور دباؤ ہے، اور اسی طرح اسرائیل نے ایک متنازع کنٹروورشل نیشنل اسٹیٹ لا پاس کیا ہے، اس کے اوپر بات ہوگی۔ تو چلتے ہیں سب سے پہلے، اگر ہم نے بات سیاست کی کرنی ہے تو پہلے ذرا بھارت کی سیاست پہ گفتگو ہو جائے۔ وزیر اعظم نریندر مودی کی حکومت کو جمعے کے روز عدم اعتماد کی تحریک کا سامنا ہوگا، ووٹنگ ہوگی اس کے لیے پارلیمنٹ کے اندر۔ حزب اختلاف خاص طور پہ جو ہے وہ یہ سمجھتی ہے کہ آئندہ سال کے جو انتخابات ہونے ہیں اس سے پہلے مودی انتظامیہ کو چیلنج کیا جا سکتا ہے، اور یہ پارلیمانی سیشن جو ہے، یہ نیا پارلیمانی سیشن ہے مانسون کا، جس میں حزب اختلاف ایک نئے مومنٹم کے ساتھ آ رہی ہے۔ 543 سیٹوں کا یہ ایوان زیری ہیں، یعنی لوئر ہاؤس ہے، جس میں پرائم منسٹر مودی اور ان کے جو اتحاد ہے وہ متوقع طور پہ اس عدم اعتماد کی جو تحریک ہے اس کو شکست دے دے گا۔ لیکن کانگریس کے رہنما راہل گاندھی، ملک میں خواتین کا تحفظ، یہ معاملہ ہو، ہجوم کے ہاتھوں لوگوں کے قتل کی بات ہو، یا ریاست جموں اور کشمیر میں جو صورتحال ہے اس کو حکومت کے خلاف ایک واضح اور لاؤڈلی انداز میں یہاں بھی پیش کرنا چاہتے ہیں، کیا سکسیس ریٹ ہے ان کے لیے اور کیا ان کو اس کا سیاسی طور پہ فائدہ ہوگا، انالیسس کے لیے چلتے ہیں۔ جناب ستیش مشرا صاحب ہمارے ساتھ ہیں، سینئر ایڈیٹر ہیں، تجزیہ کار ہیں، غیر جانبدار انالیسس ان سے لیتے ہیں۔ مشرا صاحب، بہت شکریہ آپ کا، آپ نے ہمارے لیے وقت نکالا۔ مشرا صاحب، کیا سمجھتی ہے اپوزیشن، وہ کیوں کر ایسے حالات میں بھی چیلنج کرنا چاہتی ہے جب اس کے پاس میجورٹی نہیں ہے، اکثریت نہیں ہے؟
میں دیکھیے، ایسا ہے کہ ایک ڈسکشن میں، ڈبیٹ، اور کہاں پر مودی سرکار کھڑی ہے اس کے اوپر بات چیت کرنا بہت ضروری تھی۔ پچھلے سیشن میں بھی کوشش کی گئی تھی، پر سرکار اس ڈسکشن کو چاہتی نہیں تھی، کسی نہ کسی وجوہات کی وجہ سے اس کو ٹالتی گئی، اور یہ پچھلے سیشن میں ایڈمٹ نہیں کیا گیا تھا، نو کانفیڈنس موشن۔ اب کی سرکار نے سوچا کہ یہ شاید چناؤ سے پہلے، انتخابات سے پہلے یہ سیشن ہے، آخری سیشن ہے، اس میں ڈسکشن ہو جانا چاہیے، اور ان کی کوشش یہ ہوگی کہ وہ ورودھی پارٹیوں کو، اپوزیشن کو ایکسپوز کریں کہ بھائی دیکھیے، یہ تو لوگ اس لیے آ رہے ہیں، سب یہ اکٹھے ہو رہے ہیں کہ مجھ کو اوقات دیکھنا چاہتے ہیں، جبکہ میں بہت اچھا کام کر رہا ہوں۔
اور اپوزیشن پارٹی ظاہر ہے اس کو ایک انتخابی مدعے کے طور پہ لے کے آنا چاہیں گی تاکہ ہائی لائٹ ہو جائے آفیشلی پارلیمنٹ کے اندر،
جتنی بھی ان کی کمزوریاں ہیں، جو ان کی کمیاں ہیں، ان کو سب کو ہائی لائٹ کیا جا سکے۔
تو اس سے سیاسی فائدہ ہو سکتا ہے کانگریس کو آئندہ انتخابات میں اور اس کے اتحادیوں کو؟
دیکھیے، ایسا ہے کہ کل ملا کر یہ بات تو پکی ہے کہ مودی صاحب کی اور بھارتی جنتا پارٹی کی جو لوکپریتا ہے، جو ان کی پاپولیرٹی ہے، اس میں تو کافی کمی آئی ہے، اور دوسری طرف جو ان کے مخالفت کر رہے ہیں وہ ساتھ آنے کی کوشش کر رہے ہیں، تو انتخابات میں آسانی نہیں ہوگی۔ 2014 میں ہوئی تھی کہ ہوا کی طرح مودی جی جیت کے آئے تھے اور اتنی بڑی میجورٹی لے کے آئے تھے، اس کی उसकी तो पॉसिबिलिटी बहुत कम।
जी मिश्रा साहब, आमतौर पर इस तरह के वाक़यात, इस तरह की मूव अगर पाकिस्तान के अंदर हों, आपके पड़ोसी मुल्कों में, तो मुबसरीन ये कहते हैं कि ये जो जमहूरियत है या जो सिस्टम है उसके लिए ख़तरा है। भारत के अंदर ये मामूल की मशक है, मामूल की प्रैक्टिस है, इसके ऊपर कोई फ़र्क पड़ता है पॉलिटिकल इंस्टीट्यूशंस को या डेमोक्रेटिक इंस्टीट्यूशंस को?
नहीं, कोई फर्क नहीं पड़ता, ये तो पार्ट ऑफ डेमोक्रेसी है कि आप जो है डिबेट कीजिए, डिस्कशन कीजिए, सरकार को अपनी कमियों को, ये तो एक बहुत
सही। मिश्रा साहब की आवाज़ हम तक कट कट के पहुंच रही है, बेहद शुक्रिया मिश्रा साहब, आपने हमें अपडेट किया वहाँ की सूरत हाल से भी और ओवरऑल जो ट्रेंड्स हैं जमहूरी अतबार से भी, उससे भी आपका बेहद शुक्रिया। हम इन्हें एक ब्रेक लेंगे, ब्रेक के बाद वापस आते हैं, बात करेंगे पाकिस्तान की सियासत के ऊपर, काफ़ी अहम डेवलपमेंट्स हैं और अहम इंटरव्यूज हैं हमारे पास, सुनते हैं एक ब्रेक के बाद।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन प्रोग्राम है, जहाँ रंग मैं हूँ असद हसन और प्रोड्यूसर है हमारे साथ असफर इमाम, सलमान तरवली हमारे इंजीनियर। बात करेंगे हम पाकिस्तान की सियासत के ऊपर और हमारे साथ तजियाकार होंगे मुमताज़ सहाफ़ी सीनियर तजियाकार इरशाद अहमद आरिफ साहब, और उनके अलावा हमें ज्वाइन करेंगे आमिर लतीफ़ साहब, सीनियर सहाफ़ी हैं और तजियाकार हैं, और इसके अलावा इंटरनेशनल कंसोर्शियम जो है जर्नलिस्ट का, उसका भी वही सर है जिसने पैनामा लीक्स में मुख्तलिफ जो दस्तावेजात हैं वो सामने रखी थी। और आमिर लतीफ़ साहब की अभी आज के इस प्रोग्राम में ख़ासतौर पर हमने उनको रिक्वेस्ट इसलिए भी की है कि वो एक छोटे से दौरे पे थे जिसमें उन्होंने ज़ाहिर कराची से उनका बुनियादी ताल्लुक है, सिंध का दारुल हुकूमत, उसके बाद वो खैबर पख्तूनख्वा के दारुल हुकूमत पेशावर में गए हैं, सूरत हाल का जायज़ा लिया है और फिर लाहौर इस वक्त वो मौजूद हैं। सो उनसे पूछते हैं कि उन्होंने वहाँ पे क्या देखा है, क्या ट्रेंड्स उनको नज़र आ रहे हैं इंतखाबात से पहले, जिसमें अब 6 दिन तकरीबन बाकी रह गए हैं या 7 दिन बाकी हैं, मैक्सिमम 1 हफ्ते का वक्त है। आमिर लतीफ़ साहब, बेहद शुक्रिया आपका, आपका मुशाहदा क्या है, तीनों जो सूबाई दारुलहुकूमत है वहाँ पे वोटर क्या सोच रहा है?
जी देखिए, इस वक्त मैं बिल्कुल लाहौर में हूँ और आज सारी रात सारा दिन जो है वो लाहौर की गलियों में घूमने का मौका मिला। तो अगर मैं शुरू करूँ पिशावर से, जो कि आपको पता है खैबर पख्तूनख्वा का दारुलहुकूमत है और एक स्ट्रॉन्ग होल्ड है पीटीआई का, तो पीटीआई मुझे बहुत कन्विंसिंग पोजीशन में लगती है के पी के में आज तक जो वहाँ पे चीजें हैं। और जो मैंने हैरत अंगेज बात फील की वो ये कि जो इनकम्बेंसी का फैक्टर होता है जो अमूमन हुकूमत के खिलाफ जा रहा होता है, वो उनके खिलाफ वहाँ पे अभी तक नहीं जा रहा जो चीजें हैं। तो वहाँ के तजियाकारों की जो राय है ज्यादातर वो तो ये है कि पीटीआई सिंगल लार्जेस्ट मेजोरिटी पार्टी होगी, लेकिन इतनी नशस्तें शायद ना ले सके जो कि उसकी
हुकूमत
बनाने के लिए काफी हो।
सो मुत्तहिदा मजलिस अमल भी क्या चौंका सकती है?
ये है
जी जी,
मेरी जाती राय ये है कि शायद इस बार तजियाकार गलत साबित होने जा रहे हैं, क्योंकि जो स्ट्रीट्स का मूड है, जो आम लोगों से मुलाकात है, तो उसमें एक लहर पीटीआई की नजर आती है
जी।
और दूसरी बात, आप लाहौर में आ जाइए तो देखिए लाहौर जाहिर है आपको पता है का स्ट्रॉन्ग होल्ड है, यहाँ पे मजबूत तरीके से वहाँ पे मौजूद है। तो यहाँ पे पहली बार नून लीग को एक टफ चैलेंज जो है वो सामने आ रहा है, और कई ऐसी जगहों पे शायद नून लीग उस तादाद में यहाँ निश्चित से हारे तो ना, लेकिन उस तादाद में शायद जीते भी नहीं जो कि उसका एक हमेशा से हो रहा है। तो यहाँ भी आम जो राय लोगों की है वो ये कि नून लीग को अब पूरे पंजाब में और खासतौर से लाहौर में जो है वो एक मजबूत चैलेंज का सामना है, और सेंट्रल पंजाब जैसे मैंने कहा।
सही। सो लेकिन इसमें फिर ये फरमाइएगा कि अब अगर पीटीआई को इनकम्बेंसी फैक्टर वहाँ पे मुतासर नहीं कर रहा केपी में, सो मुस्लिम लीग नवाज के लिए फिर चैलेंजेस यहाँ पे क्यों हैं? सो दोनों दोनों जगह पे वजह क्या है?
देखिए ये बड़ी हैरत अंगेज एक फिनोमिना है जिसको मैं खुद समझने की कोशिश कर रहा हूँ, और इसीलिए मैंने इसको मेंशन किया कि आखिर ये क्यों है कि नून लीग को इनकमबेंसी फैक्टर जो है वो हिट कर रहा है। मेरा जाती ख्याल ये है इसकी वजह सेंट्रल हुकूमत है, क्योंकि नून लीग के पास सेंट्रल हुकूमत रही है और ये लोगों के जहन में एक ये बात है कि जनाब असल बात तो विफाक के हाथ में होती है, तो अगर इमरान खान को एक दफा विफाक की हुकूमत मिले तो वो एक फिर उसके बाद इनको टेस्ट किया जाएगा। लेकिन मैं आपको एक बात बताता चलूँ असद के, नून लीग को फिलहाल पंजाब में हल्का लेने की कोई गलती ना की जाए। एक उसका जो वोट है वो एक बड़ी तादाद में मौजूद है, कोई बहुत ज्यादा टूटा नहीं है, लेकिन जो नई इंडक्शन है 45 लाख नए वोट इंडक्ट हुए हैं जिसको हमारे सचिव निगार नहीं देखते, अब ये वो लोग हैं जो 18 साल से ऊपर या अभी 18 साल के हुए हैं, इनकी ब्रूट मेजोरिटी जो है वो इंटरनेट और मोबाइल फोन की दुनिया में पैदा हुई है।
सही।
और जो सारे इमरान खान
इससे पहले की मेरे लाइटर नोट पे आमिर साहब, आपने मखलूक से इंटरेक्ट किया है, कोई खलाई मखलूक भी नजर आई है?
जी देखिये, ये एक असर लोगों के जहन में है कि एक ओवरऑल अगर आप देखा जाए तो यूँ लगता है कि जो आम लोगों की राय है वो उसमें एस्टेब्लिशमेंट का रोल भी एक नजर आता है, लेकिन उसके साथ साथ पॉपुलर पार्टी भी नजर आती है, यानी पीटीआई के साथ एस्टेब्लिशमेंट का भी हाथ है। और पीटीआई एक तो जिसे कहते हैं एक तो नशा और ऊपर से दो अफशा, यानी पीपल्स पार्टी सॉरी पीटीआई जो है ये तासुर देने में बड़ी तरह से कामयाब रही है कि वो अगली पार्टी जीतने वाली पार्टी है, और हाथी के पैर में सबका पैर के निशान जो है वो बड़ी मेजोरिटी आपको पता है पाकिस्तान में
पार्टी वोट है, इलेक्टेबल्स आ गए हैं, और एक इंप्रेशन ये है कि एस्टेब्लिशमेंट साथ है। वो बहुत शुक्रिया आपका आमिर लतीफ़ साहब, आप हमारे
पॉपुलर पार्टी भी है
जी, लेकिन हमारे साथ रहिएगा, ज़रा कराची पे बात करनी, चूँकि आप कराची से हैं। इरशाद अहमद वारे साहब ने हमें ज्वाइन किया, सीनियर साफ़ी तजयकार, और आसिफ अली भट्टी साहब अमरीका के विज़िट कर रहे हैं, जियो टेलीविजन और जंग ग्रुप के साथ वाबस्ता साफ़ी कालम निगार, उनसे भी राय लेते हैं। इरशाद अहमद आरिफ साहब, पीटीआई काफ़ी कॉन्फिडेंट नज़र आती है, लेकिन उनके जो जलसे हैं वो उस तरह से नहीं है जो उसका पहले कहना चाहिए कि उसकी जो पहचान रही हैं, यानी वोटर्स या तो ओवर कॉन्फिडेंट है, पार्टी ओवर कॉन्फिडेंट है ग्राउंड पे, या सिचुएशन ये है कि वन साइडेड मैच है, रीज़न क्या है आपके ख्याल में?
देखिए मेरा ख्याल है थोड़ा सा ओवर कॉन्फिडेंट है, ये इमरान खान साहब के जो वर्कर हैं या उनके जो सपोर्टर हैं, उनके जो लीडर हैं, ये और कुछ मैनेजमेंट मिसमैनेजमेंट नजर आती है। मैंने कल का जो जलसा था जेलम का, लोगों को टाइम 7 बजे का दिया गया है, खान साहब 6 बजे वहां पहुंच गए,
हालांकि 7 बजे के टाइम से मुराद होता है कि लोग 9 बजे आते हैं,
बोल नहीं सकता
जी।
अगर जब ऐसी सूरत हाल होगी तो जाहिर बात है कि फिर लोग अपने टाइम पे आएंगे, उनको नहीं पता कि हेलीकॉप्टर उनको उड़ सकता है नहीं उड़ सकता, यही हाल जंग में हुआ है, ये भी एक वजह है। लेकिन वो एक वजह ये है कि इस वक्त जिस मुस्लिम लीग में जिस मायूसी का शिकार है उसका वर्कर, उसका वोटर, उसका लीडर जो है, उसकी वजह से लोग समझ रहे हैं कि ये तहरीक इंसाफ तो इकदार में आ रही है, इमरान खान के भी तो सारा मामला सेट है, तो बहुत ज्यादा जोश व खोश जो होना चाहिए पीटीआई के वर्कर में वो नजर नहीं आ रहा। और यही सच्चा, हम मुख्तलिफ हल्कों से जब हम मालूमात लेते हैं तो मालूम ये होता है कि वहाँ ये तस्वर कर लिया गया है कि अब इमरान खान के रास्ते में तो रुकावट नहीं है, हत्ता के जो उम्मीदवार हैं उनके पीछे के मुखालिफ इलेक्शन लड़ रहे हैं, खा उनका ताल्लुक नून लीग से, पीपल्स पार्टी से या आज़ाद है, वो भी यही कहना शुरू हो गए हैं कि जी अब हमारा तो नतीजा तो हमें मालूम है लेकिन क्या किया जाए, हमारे पास में कुछ भी नहीं है।
दूसरी तरफ हम ये देख रहे हैं कि सूरतहाल टोटली बदली है, सेंस में कि मुस्लिम लीग नवाज के जो जलसे हैं उसके अंदर ज़्यादा जोश व खरोश है, लोग हैं। सो क्या मियां नवाज शरीफ साहब और उनकी साहबजादी साहब का रावलपिंडी में या जेलों में या कैद में होना पार्टी के लिए फ़ायदा मंद साबित हो रहा है?
मुझे तो इसी जलसे में लाहौर में 13 तारीख को जब वो तशरीफ लाए हैं तो यहाँ हालत ये थी कि शहबाज शरीफ साहब तो काफी देर तो लोहारी में इंतजार करते रहे कि कुछ वर्कर इकट्ठे हो जाएं, फिर तो उसके बाद उन्होंने स्लो अंदाज में चलना शुरू किया, जबकि बाद में एक बुरा ये नहीं कि कुछ अंडरस्टैंडिंग भी इंतजार के साथ उनकी थी, लेकिन उस दिन तो हमें कोई जोश खोश के पूरे शहर में लाहौर उनका घर है जहाँ उनके 13 में से 12 MNA थे और 23 24 जो हैं वो तो MPA हैं, तो اکثر یہ جلسہ میرے علاقے میں ہوا ہے رجحان سائڈ سے, وہاں سے بھی جو میں نے اطلاعات لی ہیں تو وہاں بھی وہی حال تھا, جوش و خروش کسی پارٹی کے جلسوں میں نظر نہیں آ رہا, اور اس کی وجہ جو نظر آ رہی ہے ایک اور وجہ
سیکیورٹی اینڈ ویدر
خوف
جا.
تو واقعات
بالکل اسی طرف آنا چاہیے, ان کی لائن جو ہے وہ ڈراپ ہو گئی ہے. ہمارے ساتھ موجود تھے, گفتگو آپ سن رہے تھے ارشاد احمد عارف صاحب کی, عامر صاحب ہمارے ساتھ ہیں اور آصف علی بٹی صاحب. آصف صاحب بہت شکریہ آپ کا, ذرا سیکیورٹی پیراڈائمس پہ بات کیجیے گا. یہ جو دو تین واقعات خاص طور پہ ہوئے ہیں, کیا یہ جلسوں کی رونق کو متاثر کر رہی ہیں؟ ایک دوسرا گرمی کا فیکٹر ہے, اور تیسرا اوور کانفیڈنس یا پیزمزم ہر دو اطراف میں, کیا یہ چیزیں متاثر کر رہی ہیں الیکشن کی رونقوں کو جو روایتی طور پہ ہوا کرتی تھیں؟
اسد صاحب بہت شکریہ, بنیادی طور پہ آپ نے تین جو نکات رکھے ہیں سامنے, ان میں میں آخری والے نقطے کو سب سے پہلے لے کے آؤں گا کہ جو اس وقت کانفیڈنس کا لیول ہے اس کو اوور کانفیڈنس اگر کہا جائے تو وہ زیادہ بہتر ہے, چونکہ پی ٹی آئی جس طریقے سے تیزی کے ساتھ مقبول ہوتی رہی پچھلے کچھ ادوار میں, اب اس کی مقبولیت سے زیادہ کہیں وہ جو آپ نے سوال کیا تھا تھوڑی دیر پہلے عامر صاحب سے کہ مخلوق سے ملے ہیں تو کہیں خلائی مخلوق نظر آئی ہے, تو وہ فیکٹر جو ہے دیٹ از مور امپورٹنٹ. اور اس میں لوگوں کا یہ کہنا ہے, یہاں پر آنے سے پہلے اسٹیٹس آنے سے پہلے جو میری لوگوں سے بات چیت ہوئی, لوگوں سے ملا میں, اور میں نے ایک طوفانی تو نہیں کہیں گے لیکن یہ کسی حد تک ہے کہ میں نے مختلف شہروں کا دورہ کیا, تو یہ جو اور میں نے اس کو مینشن بھی کیا تھا پچھلے اپنے کالم میں کہ پاکستان کے اندر اس دفعہ جو الیکشنز ہو رہے ہیں وہ انٹائرلی ڈفرنٹ ہیں. اس کے اندر آپ دیکھیں دو میجر تبدیلیاں آئی ہیں, ایک تو منشور کی بات ہم ہمیشہ کرتے تھے کہ منشور آئے گا تو پتہ چلے گا کہ پارٹی کیا رائے رکھتی ہے, عوام کی بہتری کے لیے کیا ارادے رکھتی ہے اور کیا کرے گی, لیکن اس دفعہ نہ کہیں منشور نظر آیا ہے اور نہ ہی کمپین نظر آئی ہے. اور کمپین کا جو بنیادی فیکٹر جو کہ آپ نے تینوں گنوائے اس میں اوور کانفیڈنس ہونا پی ٹی آئی کا, اور جبکہ اوور کانفیڈنس ہونا دو ایسی جماعتیں جو کہ ماضی میں حکمران رہی ہیں, پہلے پیپلز پارٹی رہی 2008 سے لے کے 2013 تک, اور پھر 2013 سے لے کے 2018 تک محترم نواز شریف کی حکومت رہی, تو دونوں نے اپنی جو کارکردگی ہے وہ بھی عوام کے سامنے نہیں رکھی ہے. اور ایک نیا نعرہ جو کہ ایبسولوٹلی 180 ڈگری شفٹ تھا ان کے اپنے بنیادی نظریے سے, وہ لے کر کے آ گئے, اور اس میں ووٹ کو عزت دو کا نعرہ آ گیا, دوسری طرف روٹی کپڑا اور مکان جو کہ پچھلے 5-8 سے لے کے 13 تک کہیں نظر نہیں آیا تھا, تو لوگوں نے اس کو شاید بائے نہیں کیا ہے کسی حد تک. جبکہ جو اس وقت جو واقعات ہوئے ہیں, لا اینڈ آرڈر کی سچویشن پیدا ہوئی ہے میرے خیال میں, وہ ڈیمیج کر رہی ہے.
آصف ذرا اب آئی نو کہ جمپ ہمیں نہیں کرنا چاہیے, لیکن اس وقت اوور آل پھر ٹرینڈ کیا بن رہا ہے؟ سارے فیکٹر اگر ہم سامنے رکھیں جمع تفریق کریں, سو کون سی پارٹی جو ہے اعداد کے اعتبار سے, متوقع نمبرز کے اعتبار سے تھوڑی آگے نظر آ رہی ہے؟
جی, جو اس وقت آج تک کی جو صورتحال بنی ہے اس میں بالکل کلیئر نظر آ رہا ہے کہ ایک ہنگ پارلیمنٹ بننے جا رہی ہے, اور کسی حد تک جو کانفیڈنس نظر آیا پیپلز پارٹی کے اندر, پچھلے آپ نے جلسے دیکھے, پیپلز پارٹی نے ٹرن کی ہے ٹیبل کسی حد تک لوگوں کے اندر اپنی بات منوانے کے حوالے سے, لوگوں کو اپنا نیا جو نظریہ ہے جو کہ بلاول کی صورت میں سامنے آ رہا ہے, نیا فیس ہے, تو وہ کسی حد تک ایڈریس ہو رہا ہے, لیکن اس کا کوئی ایز سچ انتخابی نتائج پہ اثر نظر نہیں آتا ہے. جبکہ مسلم لیگ نون جو ہے اس نے جو اپنا نیریٹو رکھا تھا سامنے کہ ووٹ کو عزت دو, اور خاص طور پہ جیل میں جانے کے حوالے سے نواز شریف جو سوچ رہے تھے, اس کا جواب نہیں آیا ہے عوام کی طرف سے اور ان کی اپنی پارٹی کے کارکنوں اور لیڈرشپ کی طرف سے بھی. اور تیسرا فیکٹر جو ہے وہ پی ٹی آئی کے حوالے سے ہے کہ پی ٹی آئی نے یہ سوچا تھا کہ شاید کسی طرح سے نواز شریف نہیں آئیں گے تو وہ اکیلے میدان مار لے گی, لیکن یہ بالکل بات ماننے والی ہے کہ پی ٹی آئی کے لوگوں کے اندر دو ریزنز کی وجہ سے, کارکنوں کے اندر دو ریزنز کی وجہ سے جو
اضطراب ہے, مایوسی ہے,
ٹینشن پائی جاتی ہے. ایک ہے کہ عمران خان جس طرح کی زبان استعمال کر رہے ہیں اس میں بہت سنجیدہ جو ووٹر ہے وہ کسی حد تک تھوڑا سا
نالا
ہلا ہے اپنی جگہ سے, نالا ہے, جبکہ جو عام آدمی ہے, اب ایک ہم ایک بات کو بار بار بھول رہے ہیں اور جو کہ ابھی مینشن بھی آپ کے پروگرام میں کی گئی, نوجوانوں کا فیکٹر جو کہ اس وقت پاکستان کی آدھی سے زیادہ اسٹرینتھ ہیں, 50% سے زیادہ 60% قریب لوگ ہیں, ان میں سے 50% لوگ جو ہوں گے وہ ووٹر ہوں گے اس دفعہ, تو یہ بہت بڑا میں سمجھتا ہوں گیپ فل ہونے جا رہا ہے اور اس کا بہت بڑا اثر نظر آئے گا. اور پی ٹی آئی کو جو یہ سوچ رہی ہے کہ ایبسولوٹ میجارٹی ملے گی, میرا نہیں خیال کہ یہ اتنی اس حد تک بات جائے گی, وہ ضرور اپنا ووٹوں کی اپنا
سیٹوں کی تعداد
ٹکٹ जो 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 सीटों की तादाद है उनकी भी ज्यादा होगी, लेकिन वो हुकूमत बनाने की पोजीशन में शायद ना
कोएलिशन में जाना पड़ेगा उनको।
उसमें कोएलिशन गवर्नमेंट बनती है और उसमें हो सकता है एन मुमकिन है कि जो जीप है यानी आजाद अरकान है वो किसी हद तक लीड लें, और उसमें ये भी मुमकिन है कि नवाज शरीफ चूंकि आउट हो चुके हैं सीन से, पीपल्स पार्टी की तरफ से कोई बड़ा फेस नहीं है सामने, तो इमरान खान भी सामने ना आ सके और कोई तीसरा आदमी जो है।
बिल्कुल, अगर कम सीटें हों तो ये तो बिल्कुल वाजी है, अगर कम सीटें हों और पीपल्स पार्टी के साथ जाना हुआ तो फिर तो इमरान खान नहीं होंगे, कोई और हो सकता है। लेकिन एक आमिर लतीफ़ साहब हमारे साथ हैं, आमिर साहब हमें ये बताइएगा कि कराची जो है क्या वो सरप्राइज़ कर सकता है, यानी सरप्राइज़ की दो शक्लें हैं ना, जैसे एक तो मुत्तहिदा कौमी मूवमेंट इंतशार के शिकार है वो इसके बावजूद स्वीप कर जाए, तीसरा ये कि कोई और पार्टी पीपल्स पार्टी PTI या इवन PMLN वो सारे के सारे वोट जो हैं वो उधर चले जाए, कोई पार्टी स्वीप कर सकती है या वहाँ से भी मखलूत मैंडेट आएगा, मुनकसिम मैंडेट होगा बल्कि।
जी असद, सिर्फ एक बात मैं कहते हुए कराची से पहले पेशावर आके के हवाले से आपको मैं भूल गया
जी,
कि जो PTI को प्रॉब्लम दरपेश है वो नॉर्दर्न और सदर्न के पीछे में है, तो जहाँ पे उसे MLA की सूरत में जो है वो एक
चैलेंज
दरपेश है और तजियाकारों की राय में दूसरी पार्टी वहाँ पे MLA होगी। अब आता हूँ मैं कराची की तरफ, कराची में स्ट्रिक्ट मैंडेट आएगा बिल्कुल ये वाजे है, उसकी बुनियादी वजह MCM का जो ऑर्गेनाइजेशनल स्ट्रक्चर है वो बुरी तरह से तबाह है, उसके जो कारकुनान की एक वो कारकुनान जो कि एक्टिव थे जो कि इलेक्शन डे के जरिए कोट अनकोट अपना रोल प्ले करते थे, और आप समझ गए होंगे कि ये इलेक्शन के दिन का जो रोल है कितना इंपॉर्टेंट होता है, दे ऑल हैव ज्वाइन PSC, उनकी मेजोरिटी ने जो है PSC को ज्वाइन कर लिया है, तो मेरी जाती राय में जल्दी जल्दी में चूंकि टाइम कम है जो लार्जेस्ट पार्टी होगी वो MTM होगी कराची में, जिसकी तादाद 8-9 सीटें होंगी, और उसके बाद दूसरे नंबर पे वहाँ PTI और पीपल्स पार्टी के दरमियान मुकाबला है, और मैं वहाँ पे भी HPTI को देता हूँ क्योंकि एक बड़ी तादाद में जो यंग वोटर है वो महाजिर वोटर है, लेकिन वो क्योंकि वो मैंने जैसे बताया कि एक तो नया इंक्लूजन है और वो जो मिडिल क्लास है उनकी सेकेंड च्वाइस में नेशनल पोस्टर की वजह से PTI को एज हासिल है, तीसरे नंबर पे PTI पीपल्स पार्टी और MLA कुछ नशिस्तें जरूर वहां से अपनी इंक्रीज करेंगे। I am seeing a split mandate in Karachi.
बहुत शुक्रिया
आपका, जो है वो पीपल्स पार्टी उसी तरह डोमिनेट करेगी।
बहुत शुक्रिया आपका आमिर लतीफ़ साहब, आपने हमें ज्वाइन किया। आसिफ अली भट्टी साहब, आपके भी हम ममनून हैं कि आप हमारे साथ रहे, आपने हमारे लिए वक्त निकाला। सामीन, एक ब्रेक के बाद वापस आते हैं, शेख रशीद अहमद से बात करते हैं।
सदाए जहां, वॉइस ऑफ अमेरिका और रेडियो न्यूज नेटवर्क की मुश्तरका पेशकश। हमें उम्मीद है आप हमारा ये प्रोग्राम बाकायदगी से सुनते हैं। आपको सदाए जहां कैसा लगता है, राय दीजिए। ईमेल एड्रेस आपको बताते हैं sejradio@voanews.com, और खत लिखने के लिए हमारा पता है प्रोग्राम सदाए जहां, पोस्ट बॉक्स 1399, इस्लामाबाद।
वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम जहां रंग, मैं हूं असद हसन और प्रोड्यूसर इस इमाम। बात करते हैं शेख रशीद अहमद साहब से और पाकिस्तान की सियासत के ऊपर, उनकी राय को बहुत अहमियत दी जाती है, वो क्या देख रहे हैं अपनी कॉन्स्टिट्यूएंसी में, मुल्क के अंदर क्या हालात हैं, और ख़ासतौर पर ये जो चैलेंजेस हैं PTI के सपोर्टर्स का गायब होना मैदानों से और जलसागाहों से, इस बारे में भी हमने उनसे बात की है, आइए गुफ्तगू करते हैं उनसे। जनाब शेख रशीद साहब, सरबरा अवामी मुस्लिम लीग, आपका बेहद शुक्रिया, आपने हमारे लिए वक्त निकाला। सबसे पहले तो आपकी अपनी कॉन्स्टिट्यूंसीज, दो हलकों से आप इंतखाब लड़ रहे हैं, आपकी इस वक्त पोजीशन क्या है, क्या मोमेंटम है आपकी अपनी कॉन्स्टिट्यूंसी के अंदर?
मेरा ख्याल है कलम तो हाथ के निशान से अवामी मुस्लिम लीग PTI के इत्तेहाद के साथ लड़ रहे हैं, पाकिस्तान की रिकॉर्ड वोट लेंगे और इंशाल्लाह हलका 60 और 62 है, दोनों में तारीखी कामयाबी होगी, अल्लाह सुभान व तआला को मंजूर हुआ तो दोनों हलकों में एक एक हलके में 1,00,000 वोट से ज्यादा होंगे,
1,00,000 से ज्यादा होंगे। सो नवाज शरीफ साहब और उनकी साहबजादी की ना सिर्फ वापसी बल्कि रावलपिंडी के अंदर वो जेल में बंद है, तो इस चीज़ ने इम्पैक्ट किया है मुस्लिम लीग नवाज के लिए उनके फेवर में?
सच तो ये है मेरे हलके में तो नहीं किया, बाकी मैं क्योंकि अपने शहर तक ही महदूद हूँ, इस दफा मैं बाहर इतना नहीं गया, लेकिन मेरे हल्के रावलपिंडी 60 और 62 में इस चीज का कोई असर नहीं है, और बुरे तरीके से नवाज शरीफ की पार्टी और उनके कैंडिडेट हारेंगे इस हलके दोनों में।
ओवरऑल ये जो रावलपिंडी डिवीजन है, इसमें आपकी ऑब्जर्वेशन क्या है? आपसे बेहतर वैसे पूरे पाकिस्तान की सियासत को गालबन ही कोई समझता हो, लेकिन इस रीजन के अंदर जो हिस्टोरिकली नवाज लीग का एक वोट हुआ करता था, उसको डैमेज हुआ है?
میرے خیال میں راولپنڈی ریجن اس ریجن میں اسٹ میں راولپنڈی کرال نون لیگ کو بڑا ڈیمیج ہوا ہے اور وہ 20 یا 30% کی پوزیشن میں تو ہو سکتی ہے, وہ پرانی بات نہیں ہے. اور پی ٹی آئی اور اس کی پارٹی 80% کی پوزیشن میں, 75 سے 80%
میں سیٹوں میں. آج ایک اور بڑی ڈیولپمنٹ ہے, عابد بلوچ 70 سے 100 سیٹیں پی ٹی آئی لے سکتی ہے آپ کے خیال میں؟
پرسنٹیج اتنی سیٹیں تو نہیں ہے نا, میں پنڈی
کی. اچھا آپ اس کی بات کریں کہ ٹوٹل پرسنٹیج اس کی پاپولیرٹی کی. شیخ رشید صاحب, شہباز شریف صاحب کے لیے بھی کچھ مشکلات سامنے آ رہی ہیں, جیسے آج عابد باکسر کا ویڈیو میسج آیا ہے, سو کیا ان کے لیے بھی کچھ چیلنجز دیکھتے ہیں فیوچر میں؟
بیسیکلی تو سارے کیسز شہباز شریف کے خلاف ہیں, مرڈر ٹاؤن ہوا, اودیبیا پیپر ہوا, نندی پور ہوا, قائد اعظم سولر ہوا, ملتان میٹرو ہوا, پنڈی میٹرو, یہ سارے کرپشن کے اور کمیشن کے ان کے الزامات ہیں. اور اس کا فیصلہ ہونا کب ہے اور کیسے ہونا ہے, خود خاقان عباسی صاحب بھی سیریسلی انوالو ہیں ایل این جی کے کیس میں, لیکن وہ سپریم کورٹ کے فیصلے کے باوجود احتساب والوں نے ابھی اس پہ کوئی موو نہیں کیا. لیکن شریف فیملی کی سیاست کو میں ختم ہوتے دیکھ رہا ہوں, غیب کا علم اللہ کو معلوم.
ختم ہوتے دیکھتے ہیں شریف فیملی کی پالیٹکس کو. شیخ صاحب, آپ ایک بات کیا کرتے ہیں کہ ظاہر ایک ہوا بنتی ہے ہر الیکشن میں, اس وقت مومنٹم کس پارٹی کے فیور میں ہے؟
دیکھیں, میں تو کیونکہ اتحادی ہوں, مجھ سے یہ توقع نہ ہوگی کہ میں عمران خان سے ہٹ کر بات کروں گا, لیکن سیاست میں جتنا ٹیمپو اور شمشما اور بلبلہ اور تنتنا دبدبا ہونا تھا, وہ پنڈی کے علاوہ کسی شہر میں نہیں ہے. وہ صرف راول پنڈی میں ہے کہ لوگ فلی چارج ہیں اور انوالو ہیں, باقی شہروں میں وہ کہما کہمی.
کیا وجہ ہے اس کی؟ جہلم خالی گیا, جھنگ, سیالکوٹ, پی ٹی آئی کے خاص طور پہ جو جلسے عوام کو وہ اٹریکٹ کرتے تھے, وہ کیا وجہ ہے کہ کانفیڈنس تو زیادہ ہے پی ٹی آئی کا گورنمنٹ بنانے کے لیے, لیکن جو اس کا سپورٹر ہے وہ روڈ پہ یا گراؤنڈز میں نظر نہیں آ رہا؟
معلوم نہیں, لیکن وہ شمشما جو ہے اور جوش اور جذبہ ولولہ پنڈی میں بھرپور ہے, اور شہروں میں اتنا دکھائی نہیں دے رہا, موسم بھی گرم ہے, اس کے باوجود ٹھیک ہے کمپین.
اگلی حکومت کس کی دیکھتے ہیں؟
میں تو یہی خواہش کروں گا کہ عمران خان کی ہو. عمران خان تو کہتا ہے کہ میں اکثریت نہ ہوئی تو نہیں بناؤں گا, میری کوشش ہوگی کہ اکثریت نہ بھی ہو تو وہ حکومت بنائے.
تو اس صورت میں کیا وہ پیپلز پارٹی کے ساتھ بیٹھ سکتے ہیں؟
دیکھیں, ابھی میں کچھ کہوں گا طوفان کھڑا ہو جائے گا, میں کینڈیڈیٹ ہوں, 4-5 دن بعد اس پہ تبصرہ کروں.
آخری بات, ہم شیخ رشید کو اسپیکر قومی اسمبلی دیکھ رہے ہیں یا وفاقی وزیر؟
نہیں, میری کوئی دلچسپی نہیں اسپیکر قومی اسمبلی میں.
بہت شکریہ اور گڈ لک شیخ رشید صاحب, آپ نے ہمارے لیے وقت نکالا, تھینک یو سو مچ. شیخ رشید احمد صاحب سے ہم بات کر رہے تھے اور آپ ذرا تجزیہ لیتے ہیں پاکستان کی سیاست کے اوپر, اور ہم نے بات کی ہے اس ریفرنس میں مظہر عباس صاحب سے, سینئر صحافی ہیں, تجزیہ کار ہیں. مظہر عباس صاحب, بہت شکریہ آپ کا, سینئر صحافی, تجزیہ کار, آپ نے وائس آف امریکہ کے لیے وقت نکالا. الیکشن میں اب ایک ہفتے سے بھی کم وقت باقی رہ گیا ہے. تین بڑی جماعتیں ہیں, پاکستان مسلم لیگ نواز, پاکستان پیپلز پارٹی, تحریک انصاف, تینوں کے لیے کیا امکانات ہیں اس وقت سینٹر میں گورنمنٹ بنانے کے, اور پھر آپ نے اپنے صوبوں میں جہاں پہ ان کی پہلی اکثریت تھی؟
دیکھیے, مطلب ظاہر الیکشن کے بارے میں پیشن گوئی کرنا تو بڑا مشکل ہوتا ہے, لیکن یہ کہ بنیادی مقابلہ اگر مرکز میں حکومت بنانے کا ہے تو بظاہر تو مسلم لیگ نون اور پاکستان تحریک انصاف کہیں نظر آتا ہے. اب دیکھنا یہ کہ کسی کو کیا سمپل میجورٹی مل جائے گی اور اپنے تئیں وہ حکومت بنا لیں گے, یہ بظاہر مشکل نظر آ رہا ہے کہ کوئی اس طریقے سے کوئی لینڈ سلائڈ بکٹری کسی کو ملے گی یا سمپل میجورٹی مل جائے گی.
صحیح.
حالانکہ ظاہر ہے بہت سے لوگوں کا خیال ہے کہ نہیں, پاکستان تحریک انصاف جو ہے وہ 100 سے زیادہ نشستیں لے گی, لیکن کچھ لوگوں کا خیال ہے مسلم لیگ نون کو بڑی تعداد میں ووٹ پڑ سکتا ہے پنجاب میں, اور رد عمل کا ووٹ پڑ سکتا ہے, تو اس کے لیے کہنا, ہاں اگر کوئی ایسی صورت بنتی ہے کہ جس میں ایک ہنگ پارلیمنٹ ہوتی ہے اور کسی کے پاس سادہ اکثریت نہیں ہوتی, تو پیپلز پارٹی جس کے بارے میں توقع یہ کی جا رہی ہے کہ وہ 36 سے لے کے 40 تک نشستیں حاصل کر لے گی, ان کا پھر رول بڑا اہم ہو جائے گا, اور دونوں جماعتوں میں سے غالباً قوی امکان اس چیز کا ہے کہ غالباً پاکستان تحریک انصاف تو پیپلز پارٹی کے ساتھ حکومت نہیں بنائے, لیکن مسلم لیگ نون اور پاکستان پیپلز پارٹی کے درمیان اس چیز کا قوی امکان موجود ہے کہ ایسی اگر کوئی صورت بنتی ہے
صحیح.
تو تو یہ دو جماعتیں بشمول کچھ آزاد امیدوار اور نیشنل پارٹی یا جے یو آئی جیسی جماعتوں کے ساتھ مل کے وہ بنا سکتے ہیں. لیکن اگر تحریک انصاف کو 100 کے قریب نشستیں مل جائیں گی تو پھر وہ آزاد امیدوار کے ساتھ مل کر اور کچھ چھوٹی جماعتوں کے ساتھ حکومت بنا لیں گے.
صحیح سر, اس وقت سندھ میں خاص طور پہ آپ کا آرٹیکل بھی میں نے دیکھا, پاکستان پیپلز پارٹی کو اندرون سندھ کے اندر کیا چیلنجز ہیں گرینڈ ڈیموکریٹک الائنس سے, کتنا یہ ڈینٹ ڈال سکتے ہیں؟
دیکھیے, جو ماضی میں جو پیپلز پارٹی مخالف اتحاد بنتے رہے ہیں اور ان کو وہ کبھی بھی صوبائی حکومت اس وقت تک نہیں بنا پائے جب تک شہری علاقوں میں اس وقت ایم پی ایم کی واضح اکثریت ہوتی تھی تو, اور ان کے پاس کم سے کم 50 کے قریب ایم پی ایز ہوتے تھے ایم پی ایم کے پاس, تو انہیں بہت زیادہ دشواری نہیں ہوتی تھی اگر پیپلز پارٹی مخالف کوئی اتحاد کی حکومت یہاں بنتی ہے. لیکن موجودہ صورتحال میں جو ہے پیپلز پارٹی مخالف جماعتوں کو شاید پہلے سے کچھ زیادہ نشستیں تو ملیں لیکن اتنی نشستیں ملنے کا امکان کم ہے کہ وہ صوبائی حکومت بنا پائیں. تو بظاہر یہ لگتا ہے کہ حکومت تو شاید پیپلز پارٹی ہی سندھ میں بنائے گی لیکن ان کے لیے کچھ اور جماعتوں کے ساتھ جو ہے وہ اتحاد کرنا شاید ضروری ہو جائے. اب وہ کون ہو سکتی ہیں اس میں دیکھنا یہ ہے کہ پیپلز پارٹی ایم کیو ایم کتنی نشستیں حاصل کرتی ہے یا پاک سرزمین کتنی نشستیں حاصل کرتی ہے یا ایم ایم اے, لیکن پیپلز پارٹی کے لیے اکیلے بنانا شاید اس مرتبہ تھوڑا سا مشکل نظر آ رہا ہے. لیکن اس کے ساتھ ہی جو پیپلز پارٹی مخالف جو جماعتیں ہیں جو الیکشن لڑ رہی ہیں ان کے لیے تو ماضی کے مقابلے میں اور زیادہ مشکل صورتحال بن گئی ہے, اس لیے کہ اب ایم کیو ایم کے بارے میں امکان اس چیز کا نہیں ہے کہ وہ 50 نشستیں صوبائی اسمبلی کی حاصل کر لیں گے.
صحیح.
تو ان کو پھر ایک سے زیادہ جماعتوں کے ساتھ ملنا پڑے گا. اگر یہاں کوئی پیپلز پارٹی مخالف حکومت بنتی ہے تو پھر وہ ایک یا دو نہیں بلکہ دو سے زیادہ جماعتوں کا الحاق
کوئلیشن جو ہے اس میں بنے گا. مظہر بھائی صاحب, یہ بتائیے گا انتخابات 2018 یہ 2013 یا اس سے پہلے کے انتخابات سے کیسے مختلف ہیں, خاص طور پہ جب اس کی عدم شفافیت کے بارے میں سوالات ہیں, سو یہ کس ریفرنس میں مختلف ہیں؟
دیکھیے, الیکشن رولز میں بہت امپروومنٹ آئی ہیں. لوگ اس چیز کو شاید ریئلائز نہیں کرتے کہ 2002 تک جو الیکشن ہوتے رہے ہیں وہ بڑے مختلف انتخابات ہوتے رہے ہیں. ان میں دھاندلی کے جو مختلف ذرائع تھے وہ بہت واضح تھے. 2008 کے بعد بہت امپروومنٹ الیکٹورل ریفارمز آئی ہے. لوگ, ہم ویسے تو اسٹیٹمنٹ دیا کرتے ہیں سیاسی جماعتیں کہ الیکشن ریویو ہیں, لیکن اگر اسٹیٹسٹکلی اٹھا کے دیکھیں 2008-2013 کے انتخابات, تو اس میں آپ کو نظر آئے گا کہ اگر کوئی کمپلینٹ ہمیں نظر آتی ہیں, ارریگولیرٹی ایک الگ چیز ہوتی ہے لیکن الیکشن ریگنگ کی جو چیزیں ہیں وہ آپ کو 10-15 سیٹوں سے زیادہ نہیں نظر آئیں گی جس میں یہ ثبوت دیے گئے ہوں کہ الیکشن ریگڈ ہوا ہے. اور اس کے بعد ان پہ جو فیصلے آئے ہیں اس سے بھی یہ بات واضح ہوتی ہے کہ الیکشن میں کوئی بڑے پیمانے پر دھاندلی نہیں ہوئی ہے. آپ
یہ مظہر عباس صاحب تھے, سینئر صحافی اور تجزیہ کار, اور اب ذرا بات ہم کرتے ہیں عوام کی نبضوں پہ جن اداروں کے ہاتھ ہیں, یعنی جو پبلک سروس ہیں, جو پولسٹرز ہیں, جو پولز کرنے والی آرگنائزیشنز ہیں, ان کے سینئر عہدیدار اس وقت ہمارے ساتھ ہیں. سب سے پہلے بلال اعجاز شفیع گیلانی صاحب, ڈائریکٹر ہیں گیلپ پاکستان کے, ایک ممتاز ادارہ ہے, پاکستان کے اندر مختلف ایشوز کے اوپر لوگوں کی اوپینین کے اوپر بیس ہوتے ہیں ان کے سروس, اور ابھی انتخابات 2018 سے متعلق بھی مختلف حوالوں سے ان کی کافی رپورٹ سامنے آ چکی ہیں. کاشف حفیظ صدیقی صاحب ہمارے ساتھ ہیں, چیف ایگزیکٹو آفیسر ہیں پلس کنسلٹنٹ کے, یہ بھی سرویز کنڈکٹ کر رہے ہیں, اور ابھی ان دنوں میں ان کی جو رپورٹس ہیں اس کے ریفرنس میں آپ نے میڈیا کے اوپر کافی چرچے سنے ہوں گے. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. جنرلی بھی سر ہم جاننا چاہیں گے کہ یہ پولز کیسے کنڈکٹ ہوتے ہیں, لیکن سب سے پہلے اپنے دونوں پینلسٹ کے سامنے یہ رائے رکھوں گا کہ اب جبکہ صرف 6 دن باقی ہیں پولنگ کے اندر, اس وقت پبلک کا ٹرینڈ کیا ہے, ووٹر ٹرینڈز کیا ہیں؟ بلال اعجاز صاحب,
بہت شکریہ موقع دینے کا. ہماری جو ابھی تک انالیسز ہے اس کے مطابق جو 2018 کا ہونے والا الیکشن ہے یہ ایک کریٹیکل الیکشن ہوگا, جو کہ 2013 اور 2008 اور ان سے بھی پہلے الیکشن سے کافی مختلف ہوگا. इसमें एक जो नुमाया चीज जो मुख्तलिफ है वो ये है कि हम इसमें पंजाब के सूबे में जो इलेक्टोरल डायनामिक्स है उनको बहुत चेंज होता देख रहे हैं। एक जमात पाकिस्तान मुस्लिम लीग नवाज जो कि बहुत अरसे से वहाँ की एक बहुत नुमाया जमात है, उनकी लीड में कमी होते हुए और कुछ सर्वेस के मुताबिक लीड एक्चुअली एक माइनॉरिटी में कन्वर्ट होता देख रहे हैं। दूसरा ये कि कराची में ये एमसीएम के साथ एमसीएम की के फ्रेगमेंट होने के बाद ये पहला इलेक्शन होगा, तो कराची में दीगर जमातों की एक का एक मकाम बढ़ता हुआ नजर आता है, जिसमें पीपल्स पार्टी भी है और पीटीआई भी है। और ये एक इलेक्शन जो है वो इसमें केपीके में ऐसा लगता है कि ये बहुत अरसे बाद पहली दफा ऐसा होगा कि एक इनकम्बेंट गवर्नमेंट पीटीआई की वो दोबारा इलेक्शन जीतते हुए नजर आती है। और चौथी चीज जो सबसे जो ब्रॉडली हमें नजर आ रही है वो ये कि नेशनल स्टेज के ऊपर पीटीआई के वोट जो है वो पीएमएलएन से ज्यादा अभी तक पोल्स नजर आ रहे हैं। इससे ऐसा लगता है कि वोटों के तनासुब में तो पीटीआई 2018 के इलेक्शन में शायद सबसे बड़ी जमात होगी और पीएमएलएन मुल्क की दूसरी बड़ी जमात और पीपल्स पार्टी तीसरी बड़ी जमात होगी। मगर जो पंजाब के सूबे में जो कि इवन 53% है सीटों का, वहां पर पीएमएलएन अभी आगे है मगर उसकी लीड पीटीआई के ऊपर वो बतदरीज कम हो रही है। 2013 में 30% की लीड थी वोटों में और सीटों में इससे भी लीड थी, और पिछले 6 महीने पहले जो सर्वे हुआ उसमें 20% की लीड थी और अभी 2 महीने का सर्वे हुआ उसमें 14% की लीड है। और जो आजकल हमारे सर्वे आ रहे हैं उसमें ये 14% से भी नीचे होती नजर आ रही है।
सही।
तो पंजाब के सूबे में इलेक्शन ये 3-4 दिन रह गए हैं, बेयकीनी की कैफियत है। हमें ऐसा लगता है कि ये इलेक्शन उस जानिब जा रहे हैं कि जब पोस्टर के लिए कोई
हतमी राय
देना बहुत मुश्किल होगा।
बहुत मुश्किल। बिलाल एजाज शफी साहब हमारे साथ रहेगा, आपने तफसीलन तीनों सूबों के अंदर बिलखसूस केपी पंजाब और कराची कहना चाहिए उसका आपने तजिया दिया है। काशिफ हफीज़ सिद्दीकी साहब हमारे साथ हैं, चीफ एग्जीक्यूटिव ऑफिसर पल्स कंसल्टेंट, और बिलाल एजाज साहब गैलप पाकिस्तान उसके डायरेक्टर हैं। काशिफ हफीज़ साहब, आपकी एस्टिमेट कहना चाहिए, आपकी असेसमेंट क्या है, आपके पास क्या किस तरह से रेटिंग्स आ रही हैं मुख्तलिफ पार्टियों के लिए ओवरऑल?
शुक्रिया आपका, आपने मौका दिया। मेरी वही जो तजिया है वो बिलाल से मुख्तलिफ नहीं है। हाँ, ये जरूर रहा है कि अगर हम कुछ माजी के इलेक्शन देखें तो पंजाब जो है वो मुस्लिम लीग के अंदर ही घूमता रहा है, कहीं मुस्लिम लीग काफ रही है तो फिर मुस्लिम लीग नून रही है और फिर मुस्लिम लीग काफ आई। बुनियादी तौर पर इलेक्शन के फैसले जो है पाकिस्तान में हुकूमत के फैसले जो है वो इस वक्त होने जा रहे होते हैं पंजाब से। तो इस वक्त जो सूरतेहाल है, मुझे एक जो इंडिकेशन ये नजर आती है कि हंग पार्लियामेंट की जानब कोई चीज जा सकती है। इसमें कोई शक नहीं कि पीटीआई एक लीड लेके हुकूमत की जानब जाएगी, लेकिन अगर कुछ सीटें सिंध से अभी भी जो है वो इंटीरियर सिंध से पीपल्स पार्टी बहुत स्ट्रांग है और पंजाब से अगर पीएमएलएन को सीटें दे देती हैं और इन दो भी आपस के अंदर कोई ऑप्शन क्रिएट हो जाता है पीपल्स पार्टी और पीएमएलएन के अंदर, तो एक हंग पार्लियामेंट की जानब और डिफरेंट किस्म की जैसे आप कहेंगे कोई इत्यादी हुकूमत की जानब भी की जा सकती है। लेकिन ये बात बड़ी क्लियर है कि इस वक्त कराची से और बाकी जगहों से पंजाब से और केपीके से जो है इस वक्त पीटीआई की जो है वो स्टेप्स लीडिंग फॉरवर्ड।
ये पब्लिक पल्स है या इसके अंदर जो दूसरे फैक्टर्स हैं जिसकी जानब बहुत सारे तजियाकार कहते हैं उनको भी कहीं शामिल रखे आप बात करें?
देखिए, अब जब भी कोई मतलब देखें आवाम की राय हालात के तजिए से हालात की जो भी जैसे आप कहेंगे हालात का जो माहौल बना हुआ होता है और जिस तरीके के सर्कमस्टांसेस काम कर रहे होते हैं सराउंडिंग के अंदर, तमाम चीजें लोगों की राय पे काम करती हैं। तमूमन मतलब पॉलिटिकल इंजीनियरिंग का लफ्ज होता है, तो पॉलिटिकल इंजीनियरिंग के बहुत सारे मतलब बहुत सारे उसके तफीमें निकल सकती हैं, उसके बहुत सारी डेफिनेशन बन सकती हैं। उसके अंदर ये भी हो सकता है कि इस वक्त जो भी माहौल बनाया जा रहा है, जिस तरीके की चीजें की जा रही है, उसका इम्पैक्ट तमाम पे आता है। अमूमन लोग जो है वो मसाइल के हल के लिए अपने देते हैं और वो उसके वो देने की कोशिश करते हैं जो उनके मसले हल कर सके, और मसले वो हल कर सकता है जो कि अपोजिशन में ना बैठे बल्कि गवर्नमेंट में आके बैठे। तो जब लोगों को नजर ही आता है कि फला शहर तो फला पार्टी जो है गवर्नमेंट में आ रही है और वो हमारे मसाइल हल कर सकती है, तो लोगों की जो है वो झुकाव जो है वो ज्यादा उस तरफ हो जाता है जहाँ पे उनके मसाइल हल हो सके।
सही,
हमने माजी में भी देखा और इस वक्त भी हमें इंडिकेशन ये नजर आ रही है।
बिलाल एजाज साहब, आप थोड़ा बताइएगा कि आपका सैंपल क्या होता है, कितनी वेरिएशन होती है और क्यों कर उसको काबिल एतबार समझा जाए।
जो सर्वे हम करते रहे हैं ये सैंपल साइज 2000 से 3000 अफराद पर मबनी होता है और ये पूरे मुल्क में फैला होता है, जिसमें हम चारों सूबों को शामिल करते हैं, अर्बन और रूरल एरियाज करते हैं, सिटीज छोटे और बड़े भी होते हैं, मेट्रोपॉलिटन भी होते हैं और टाउन भी होते हैं। जो अभी तक प्री इलेक्शन सर्वे पाकिस्तान में होते रहे, जिनमें से बेशतर जो गैलप पाकिस्तान में करता रहा है, उनकी अभी तक जो एक्यूरेसी है वो फेयरली अच्छी रही है। मतलब 2013 के इलेक्शन में जो लास्ट सर्वे गैलप ने और दूसरे इदारों ने किया, उनका डिफरेंस जो एक्चुअल वोटिंग प्रोपोर्शन थी इससे कुछ 2%
था। और इतना 1-2% तो अमेरिका के अंदर भी एरर मार्जिन होता है, वो खुद कहते हैं। सो आपके यहाँ एरर मार्जिन कितना है, मार्जिन ऑफ एरर?
मार्जिन ऑफ एरर 1-2% है। पाकिस्तान के केस में एक चीज जो अमरीका से और दीगर और मुल्कों से थोड़ी मुख्तलिफ है वो ये है कि यहाँ पर फर्स्ट पास वोट सिस्टम है, जिसमें वोटों का तनासब सीटों की तनासब में सिम्बोलाइज करना बहुत मुश्किल काम है। तो हमारे यहाँ बहुत से ऐसे इलेक्शन हुए थे जिसमें वोटों में तो सिर्फ 2-3% का डिफरेंस था, मगर सीटों में 10-12% का डिफरेंस था। लेकिन 2013 के इलेक्शन में जो पंजाब के उसमें के पास 40% वोट थे, हालांकि उनको
सही। आपकी आवाज़ थोड़ी सी कट कट के हमारे पास पहुंच रही है, हम ज़्यादा क्लैरिटी से आपको सुन नहीं पा रहे। थोड़ा सा अगर आपके लिए मुमकिन हो जहाँ पे बेहतर सिग्नल है आप वहाँ पे। सो काशिफ हफीज साहब, आप हमें ज़रा बताइएगा एक अगेन आपकी सैम्पलिंग उसके ऊपर कितना भरोसा किया जाए, और एक क्रिटिकल क्वेश्चन ये कि आपके जो मेजर क्लाइंट हैं जो मीडिया ऑर्गेनाइजेशन, उसका एक वाज़े झुकाव है एक सियासी जानिब, एक सियासी जमात की जानिब, सो क्यों ना लोग शक की नज़र से देखें आपकी असेसमेंट को। और
अच्छा, नहीं आपने, मैं आपके आखिरी सवाल से पहले शुरू करता हूँ
जी।
बहुत अच्छा सवाल है आपका। हमारे क्लाइंट के बारे में तासुर यह है कि उसका किसी जानिब कोई झुकाव था, लेकिन ये उनके डीलिंग का ताल्लुक है, उन्होंने हमें कभी इंश्योर्स नहीं किया, उन्होंने कभी किसी किस्म का प्रेशर नहीं डाला कि कुछ मर्जी की चीज हो। इवन दे डिड नॉट इंटरफेयर ड्यूरिंग द प्रोसेस। जब उन्हें हम रिजल्ट दे देते हैं तो वो कुछ दो एक सवाल पूछते हैं, उनकी क्लैरिफिकेशन भी जो आप भी हमसे पूछ सकते हैं, तो उसी तरह का सवाल पूछते हैं। इसके अलावा उनका कोई इंटरफेयरेंस और कोई चीज नहीं होती उसके अंदर।
सही,
उनके अंदर भी रिजल्ट आए, चाहे वो उनकी मंशा के मुताबिक आए, उनकी मर्जी के मुताबिक ना भी आए, जो भी चीज है उसको उन्होंने एक्सेप्ट किया है हमेशा से। मतलब हम उनके साथ काफी अच्छे से काम कर रहे हैं, तो इस वजह में कोई चीज नहीं है उनकी नंबर एक। नंबर दो, जहाँ तक सैम्पलिंग की बात है, देखें बहुत डाइवर्स कंट्री है, यहाँ पे मुख्तलिफ मजाहे तो नहीं कह सकते, लेकिन यहाँ पे लिसानी तकसीम बहुत ज्यादा है, चार सूबे हैं और हर सूबे की भी अपनी अपनी तकसीम है। तो हम पाकिस्तान को कल कंसल्टेंट के प्लेटफॉर्म से 9-8 हिस्सों में तकसीम करते हैं। हम ये कहते हैं कि मीरपुर खास से नीचे का जो इलाका है जिसके अंदर बदीन, थरपाकर, कराची, हैदराबाद रखा जाता है, इसे हम लोअर सिंध कहते हैं, और अपर सिंध जो है वो उसका इलाका जो कि नवाबशाह, सखा, लारकाना, थरपाकर, सॉरी ये खैरपुर वगैरह के तमाम इलाके आ जाते हैं। फिर हम पंजाब को 3 हिस्सों में तकसीम करते हैं, जैसे हम साउथर्न पंजाब जैसे आप सराइकी बेल्ट कहते हैं, सेंट्रल पंजाब जो कि पंजाबी स्पीकिंग है जिसके अंदर फैसलाबाद, जंग, लोकारा आता है, और उसके बाद नॉर्दर्न पंजाब जैसे आप पोटोहार रीजन कहते हैं। इस तरह केपीके को भी आप 2-3 हिस्सों में तकसीम कर सकते हैं। केपीके का एक हिस्सा वो है जो कि पाटा है जो कि अभी शामिल हुआ, उसकी डायनेमिक्स बिल्कुल अलग है, एक फाइटा एक बीसी पश्तून बेल्ट है और हजारा बेल्ट बिल्कुल अलग है।
सर बेल्ट के अलावा और भी तो एक ग्रेडिंग होगी ना, जिसके अंदर कौन कितना तालीम याफ्ता है, खवातीन वोटर कितनी है, एज के बुनियाद पर।
मैं अगली स्टेज आपको बताता हूँ ना, पहले हम जियोग्राफिक तकसीम समझ लें। इस तरह बलोचिस्तान की भी तकसीम पश्तून और बलोच और मकरान बेल्ट की भी है, उसकी भी जो है उसको उसी के लिहाज से जब आप ये तकसीम कर लेते हैं तो उसकी बुनियाद पर हर एक कोई ना कोई पॉपुलेशन रेशियो निकल के आ जाते हैं, उनकी अर्बन रूरल पॉपुलेशन निकल के आ जाती है। तो जो भी इसकी अर्बन रूरल पॉपुलेशन है उसके मुताबिक उस एरिया से आप सैंपल अपना सेलेक्ट कर लेते हैं और उससे उस एरिया से जो है वो आप उठाते हैं। फॉर एग्जाम्पल हम जब सैंपल करते हैं, हमने आखिरी सर्वे जो किया है उसके अंदर तकरीबन 85 डिस्ट्रिक्ट हमने कवर किए हैं पाकिस्तान के 132 या 133, तो मैंने अगर दूसरा तीसरा भी अगर हमने कर लिया तो ये बहुत अच्छी कवरेज जाती है। इस तरह अगर आपने कोई 150 के करीब जो है अगर गांव कवर कर लिए तो ये भी होता है। इस तरह भी समझ लें कि शहरों के अंदर डाइवर्सिटी बहुत है, मतलब गाँव के अंदर होमोजेनिटी बहुत है, تو عموماً جو طریقہ کار ہوتا ہے وہ یہ ہوتا ہے کہ اربن سیمپل زیادہ لیا جاتا ہے اور رورل سیمپل کم لیا جاتا ہے, لیکن جب اس سے ریزلٹ دیے جاتے ہیں تو ویٹ بیک کیے جاتے ہیں ایز پر ایکچوئل پاپولیشن. تو پاکستان کی 2017 کے سینسس کے مطابق جو بھی پاپولیشن ہے اسی کے مطابق اسے ویٹ بیک کرتے ہیں, اسی کے مطابق اس سے چیزیں کرتے ہیں. تو اب اس کے اندر ایک اور چیز ہے پاکستان کی تعلیم اور چیزیں. تو پاکستان میں ایک باقاعدہ پاکستان ایڈورٹائزر سوسائٹی نے ریسرچ کرائی ہوئی ہے جس میں اربن رورل پاکستان کی سوشیو اکنامک کلاسیفیکیشن تقسیم ہے, جو کہ کسی بھی گھرانے کے ہاؤس ہیڈ ہاؤس ہولڈ ہیڈ نہیں بلکہ چیف ویج ارنر کے, یعنی کہ آمدنی میں جس میں زیادہ حصہ ڈالتا ہے کہ اس کے مطابق بنا ہے, پھر ہم وہ سیمپل اسی کے مطابق لیتے ہیں. پھر آپ ایج گروپ پہ آ جائیے, تو اگر ہم فار ایگزامپل پاکستان میں 18 سے 24 کے 25% لوگ پائے جاتے ہیں تو ہمارے سیمپل میں 25% پائے جانے چاہیے, اور 55 سے 60 کے اگر 3% ہیں تو 55 سے 60 کے 3% ہی آنے چاہیے. ایسا نہیں ہونا چاہیے کہ کوئی بھی ایج گروپ آؤٹ آف پروپورشن آ جائے, تو ریزلٹ میں امپیکٹ ڈالتا ہے. تو اس لیے ہمارے جو ریزلٹس ہوتے ہیں وہ زیادہ کلوز ٹو دا ریئلٹی, زیادہ کلوز ٹو دا
جی. اس سے ذرا نٹ شیل میں آباد ہیں, میں اس کو سمجھ بھی کرنا ہے. بلال اجاز صاحب, نٹ شیل میں آپ دونوں جو پولسٹر رہے ہیں اس وقت ہمارے ساتھ, دونوں بڑے ادارے ہیں پاکستان کے, گیلپ سروے, گیلپ پاکستان اور پلس کنسلٹنٹ. سو بلال صاحب, نٹ شیل میں کیا لگ رہا ہے؟ پھر آپ کی گفتگو سے یہ اندازہ لگایا جا سکتا ہے کہ پی ٹی آئی کو سلائٹلی ایج ہے کے پی کے اندر, پنجاب میں ٹف کمپٹیشن ہے لیکن سینٹر میں وہی گورنمنٹ بنا سکتی ہے, کیا کیا کہیں گے؟ یہی نتیجہ
جو ہم 36%
آپ نے غالباً تازہ ترین آپ کا سروے کہہ رہے ہیں,
ہمارے پاس اراؤنڈ 20% کے قریب جو 2 مہینے پہلے الیکشن سے سروے ہوا, اس میں صرف 20% کے قریب ووٹرز تھے جنہوں نے ابھی تک رائے قائم نہیں کی.
صحیح, اور کیا فیکٹر اس کی رائے کو متاثر کر سکتے ہیں؟
ووٹر ہے یہ بہت امپورٹنٹ ہوگا اگلے 4-5 الیکشن والے, اس کا ووٹ کیا ہوتا ہے یہ ووٹ سے.
ایک ذرا لائٹر نوٹ میں اس کو ختم کرنا چاہوں گا, حفیظ صاحب آپ بھی اس کو سنیں گے. جب یہاں پہ امریکہ کے اندر پچھلے جو پولز تھے وہ تقریباً سارے غلط ثابت ہوئے, کیونکہ میجورٹی میں ہلری کلنٹن جیت رہی تھیں, اور ایک چھوٹی سی پولسٹر کی ایک آرگنائزیشن تھی, اور جب اس کے جو نتائج تھے وہ مکمل 100% جب کریکٹ ہوئے, تو پھر ان سے پوچھا گیا کہ آپ کے پاس ایسی کیا سائنس تھی, کن بنیادوں پہ آپ نے ایویلیویٹ کیا؟ تو انہوں نے کہا جی میں نے ووٹر سے یہ پوچھا تھا کہ آپ نہیں آپ کا پڑوسی کس کو ووٹ دے گا. تو ٹرمپ کی جو شہرت تھی اس وقت ایسی تھی کہ لوگ ان کا نام نہیں لینا چاہتے تھے کہ میں اس کو ووٹ دوں گا, لیکن ووٹ انہیں کو کاسٹ کیا. تو کہتے تھے جب وہ ایکسائٹمنٹ میں کہتے تھے کہ میرا پڑوسی تو ٹرمپ کو ووٹ دے گا, تو ہم نے یہ ایسیس کیا تھا کہ وہ اس کو ووٹ دینا چاہتا ہے. کیا اس وقت مسلم لیگ نواز جس کے اوپر دباؤ ہے, جس کی لیڈرشپ کو کنوکشن ہو چکی ہے, کیا ایسا ہے کہ ووٹر کھل کے ان کے حق میں نہ بول رہا ہو لیکن پولنگ والے دن وہ ووٹ جا کے ان کو کاسٹ کر دے؟
یہ سوال آپ مجھ سے پوچھ
رہے ہیں؟ جی بالکل, پہلے آپ رسپونڈ کر دیجیے گا, پھر بلال صاحب.
بلال دے دیجیے پہلے جواب.
جی بلال صاحب,
میں اسی طرح سے سارا کر رہا تھا کہ یہ تو ان ڈیسائیڈڈ ووٹر ہے, یہ ہمارے انالیسس میں ایچ ٹی ایم ایل این کا ووٹر ہے جو کہ اس پر کسی فارم آف کنفیوژن میں ہے, یا وہ فارم کی وجہ سے وہ یہ رائے پوسٹر کو نہیں. یہ بالکل ایسا ہی ہے کہ اے سی ایم ایل این کے جو ووٹر ہے اس کی جو وہ ایک سینس سیٹر بن گیا ہے الیکشن سے پہلے. اس بات کا امکان دونوں طرف, سینس سیٹر کے دونوں طرف جانے کا امکان ہوتا ہے. اس بات کا بھی امکان ہے کہ وہ ایک پارٹی چوز, جیسے اس کے بہت سے اور ساتھیوں نے چوز کر لی ہے, کیونکہ اے سی ایم ایل این جو ہے وہ پنجاب کی ایک بہت مضبوط ترین جماعت تھی, اور اب اس کے نمبر گر رہے ہیں, بہت سے لوگ پی ٹی آئی جوائن کر چکے ہیں. تو اس بات کا امکان ہے کہ وہ جو سینس سیٹرز ہیں وہ ایکچولی پی ٹی آئی کے پاس چلے جائیں. اس بات کا بھی امکان ہے کہ وہ الیکشن والے دن جب پختہ ووٹ ڈالنے کی آپشن آئے گی تو وہ اپنی پرانی محبوب دماغ جو ہے اس کے پاس
اس کے لیے اس کو بڑھے. جی کاشف,
یہ آپ کی بات بالکل درست ہے کہ آئی تھنک اس وجہ سے بھی انڈیسائیڈڈ ووٹر کی وجہ سے بھی ہم یہ کہہ رہے ہیں کہ پول جو ہے وہ ایکچولی بہت ایکوریٹلی پریڈکٹ کرنے کی صلاحیت اس وقت نہیں رکھتے.
جی کاشف حفیظ صاحب, کوئکلی.
جی میم, بہت کوئکلی کے مطابق جس پر انڈیسائیڈڈ ووٹر جو ہے اپنا ذہن بنا چکے ہیں, دے آر گوئنگ ٹو ووٹ. جس پارٹی کو دینا چاہتے ہیں انہوں نے بڑے کلیئرلی بتا دیا ہے. دوسری بات یہ ہے کہ یہاں پہ کوئی سوشل امبیرسمنٹ نہیں ہے پی ایم ایل این کے ساتھ ایفیلیشن پہ. وہ جو ایک جس طریقے کی ایک سوشل امبیرسمنٹ ٹرمپ کے ساتھ ایسوسیشن میں تھی
جی.
اس طریقے کی ایسوسیشن پاکستان میں پائی نہیں جاتی. جو لوگ ہیں جس کے ساتھ ہیں اس کے ساتھ بڑے کھل کے اور دبنگ انداز میں
صحیح.
تو اس طریقے کی کوئی چیز سرپرائز جو ہے نا وی آر ناٹ ایکسپیکٹنگ. اور جہاں تک جو اس وقت ہمیں نظر ہی آ رہا ہے کہ سندھ کے اندر پیپلز پارٹی ہے, کے پی کے میں پی ایم ایل این ہے, پنجاب کے اندر اس وقت فائٹ ہے اور پنجاب جو ہے وہ ڈیسائسو رول پلے کرے گا اور وہ دوسرے اگلے دو چار دن کے اندر جس طرح کی کیمپین چل رہی ہے اس کے مطابق فیصلہ کرے گا. سرپرائز آپ کو بلوچستان سے ملے گا جہاں سے موسٹ پرابلی پیپلز پارٹی آگے آئی ہے.
بہت شکریہ آپ کا کاشف حفیظ صدیقی صاحب, چیف ایگزیکٹو آفیسر پلس کنسلٹنٹ آپ ہمارے ساتھ, بلال اعجاز شفیع گیلانی صاحب ڈائریکٹر گیلپ پاکستان آپ ہمارے ساتھ, آپ کا بھی بہت شکریہ, اور انور اقبال صاحب ہمارے ساتھ, ان کو ہم نے جان بوجھ کے اس گفتگو میں سائلنٹ اپنے ساتھ رکھا ہے کہ دو پولسٹرز کی وہ رائے سنیں اور پھر اس کے بعد نہ صرف ہمارے اس چینل پہ بلکہ ہم جب آف دا ریکڈ بھی بات کرتے ہیں تو ان کے ساتھ اس پس منظر میں گفتگو ہو سکے. انور اقبال صاحب, دو پولسٹرز آپ جانتے ہیں کس طرح سے ایفیلیٹ بھی کیا جاتا ہے پاکستان کے اندر الزامات کی سطح پہ ہی صحیح, لیکن ان کی رائے آپ نے سنی ہے, کتنی ایکوریٹ آپ کو لگتی ہے, آپ کی اپنی جو آبزرویشن یا مشاہدہ ہے کتنا اس کے قریب تر ہے؟
خیال ہے کافی جو سرویز ہیں میری رائے سے زیادہ حقیقت کے قریب تر ہیں. اس کی وجہ ہے کہ پاکستان میں سچویشن ایسی ہے گرچہ دونوں یعنی پی ایم ایل این ہوں یا پی ٹی آئی کسی کو آپ رائٹ آف نہیں کر سکتے, مقابلہ جسے کہتے ہیں اردو میں کانٹے دار ہے, دونوں برابر برابر جا رہے ہیں. لیکن گزشتہ 20-25 دنوں میں جو تبدیلیاں آئی ہیں ان کی وجہ سے لگتا یہ ہے کہ پی ٹی آئی کو ایج ہے.
لیکن یہ ایج کیا پبلک مخلوق کی اوپینین پہ ہے یا خلائی مخلوق فیکٹر کی وجہ سے ہے؟
سر مخلوق کی اوپینین تو ظاہر ہے,
پولسٹرز مخلوق کی اوپینین بتا رہے تھے نا,
لیکن ساتھ یہ بھی ہے کہ آپ یہ دیکھیں نا کس طرح سے دیکھیں کہ میاں صاحب کو یا ان کے مریم کو دونوں کو تو بالکل بے بس کر دیا گیا. ان کے جو مین کیمپینر تھے اس الیکشن میں وہ نواز شریف اور مریم ہونے تھے, تو ان کو تو آپ نے ایسا کیا ہے کہ ہاتھ پاؤں صرف باندھنے پہ اکتفا نہیں کیا بلکہ ہاتھ پاؤں باندھ کے ان کو ستون سے بھی باندھ دیا, پلر سے باندھ دیا. اب اور دوسرا جو کھلاڑی وہ مکمل آزاد ہے, ظاہر ہے کراچی سے پیشاب تک جلسہ کرے جلوس کرے جو کچھ بھی کرے, تو اس میں تو ظاہر ہے بیرونی مداخلت بھی نظر آتی ہے. تو اس میں ان انتخابات پہ ایک سوالیہ نشان تو لگا رہے گا ہمیشہ کہ یہ کتنے فیئر تھے, اور اگر صورت عمران کی حکومت اگر بن بھی جاتی عمران خان کی تو ان کو فوری طور پہ بڑی عجیب و غریب صورتحال کا سامنا کرنا پڑے گا, بڑی خطرناک تشویشناک صورتحال کا, کہ انتخابات پہ پہلے دن سے کوشن مارک لگ جائے گا اور جب کبھی تھوڑی سی بھی تھوڑا سا بھی موقع ملا اپوزیشن پارٹیز کو تو وہ اس کو ایک احتجاج بنا لیں گے ملک گیر کہ دیکھیے جی یہ پہلے ہی انتخابات دھاندلی کے ساتھ ہوئے تھے اور اب یہ ہو رہا ہے. تو میں نہیں سمجھتا کہ آنے والے دنوں میں پاکستان میں کوئی سیاسی استحکام آنے والا ہے.
انور صاحب, اگر ہم پولسٹرز کی بات کریں تو سیلف یہ پاکستان کے نقطۂ نظر سے کتنا حوصلہ افزا ہے کہ وہاں پہ ایسی آرگنائزیشن اب وجود پا رہی ہیں, ان کے اوپر کچھ سوالات اٹھا رہے ہیں, لیکن ان کی جو اسیسمنٹ ہے بہرحال وہ انتخابات کے نتائج کے قریب تر ثابت ہوئی ہے پچھلے انتخابات کو بھی اگر ہم سامنے رکھیں تو.
گیلپ بڑے عرصے سے ہے موجود اور ان کی مطلب میں تو ان کے جو بلا صاحب کے والد صاحب کو جانتا ہوں,
اعجاز شفیع گیلانی صاحب
اسلام آباد میں ہوتا تھا, تو ان کا جو سروے ہے وہ کافی وہ ہوتا ہے صحیح ہوتا ہے درست ہوتا ہے, اور تھوڑی بہت کمی بیشی کے باوجود ان کی پریڈکشن جو ہیں درست ثابت ہوتی.
بہت شکریہ انور اقبال صاحب, سینئر صحافی تجزیہ کار واشنگٹن بیسڈ, آپ نے ہمیں جوائن کیا, آپ کا بہت شکریہ. اور سامعین, آج کا پروگرام ہم یہاں پہ ختم کریں گے, اس کے لیے ہمارے ساتھ انجینئر تھے سلمان تروالی, اس پروگرام کے پروڈیوسر تھے اسور امام, اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
امریکی صدر ڈونلڈ ٹرمپ اور روسی صدر ولادیمیر پوتن نے ہیلسنکی میں امریکہ اور روس کی ملاقات کو کامیاب قرار دیا، لیکن یورپ اور امریکہ کے اندر اس ملاقات کو سخت تنقیدی نظر سے دیکھا گیا۔ برسلز میں سیکیورٹی کے ماہر خالد فاروقی بتاتے ہیں کہ ٹرمپ نے اپنے دورے میں یورپ کو کس طرح ناراض کیا۔
ٹرمپ جو یورپ سے مطالبہ کرتے رہے ہیں نیٹو میں فنڈ کانٹریبیوشن کا، اور جس طریقے سے ان کا اصرار رہا ہے، اور وہ اصرار تمام سفارتی آداب کو بالائے طاق رکھ کر اب ایک طرح کی یورپ کی انسلٹ میں تبدیل ہو گیا ہے۔ یورپ کے ساتھ وہ جس لہجے میں مکالمہ کر رہے ہیں وہ یہاں ناقابل قبول ہے، اور انہوں نے وہ تمام جو پردہ تھا یورپ اور امریکہ کے تعلقات کے درمیان، اور ایک حجاب کی صورتحال تھی، ایک ڈیکورم رکھا جاتا تھا، اگر کوئی اختلاف بھی میٹنگ میں ہوتا تھا تو اسے پریس کانفرنس میں بہتر طریقے سے پیش کیا جاتا تھا، لیکن اس دفعہ ہم نے یہاں جو سمٹ ہوئی ہے نیٹو کی، صدر ٹرمپ کی جو ساری سرگرمیاں رہی ہیں اس میں انہوں نے بہت ہی زیادہ جارحانہ رویہ اختیار کیا۔ پھر انہوں نے اس پر جرمنی کے وزیر خارجہ نے جو پریس سے بات کی اس میٹنگ کے بعد جو کہ مرکل چانسلر مرکل اور صدر ٹرمپ کے درمیان ہوئی، تو میں نے اپنی صحافتی زندگی کے 27 سالوں میں پہلی دفعہ جرمنی کو اس لہجے میں بات کرتے ہوئے سنا۔ تو انہوں نے جو لفظ استعمال کیے وہ یہ تھے کہ ہم، جرمن زبان میں انہوں نے کہا کہ ہم کسی بھی ملک کے قیدی نہیں ہیں، ہم اپنے فیصلوں میں آزاد ہیں اور آزادانہ فیصلے کرتے ہیں، اور ہم کسی طور پر بھی جو ہے وہ کسی کی اس طرح کی ڈومینیشن کو برداشت کرنے کے لیے تیار نہیں ہے۔
فاروقی کا کہنا تھا کہ ٹرمپ جیسے غیر روایتی رہنما نے یورپ میں شک پیدا کیا کہ شاید روس نے انہیں 2016 کے انتخابات جیتنے میں مدد دی ہوگی۔ ان کا کہنا تھا کہ ٹرمپ کے دورے نے نیٹو کے مستقبل پر سوالیہ نشان ڈال دیا ہے۔
یورپ کی یہ ایک کمزوری ہے کہ یورپ دوسری جنگ عظیم کے بعد بننے والی جو سیکیورٹی سٹرکچرز کو برقرار رکھنا چاہتا ہے، اور جب صدر ٹرمپ اور ان کی ٹیم یہ سمجھتی ہے کہ یورپ ایک بوجھ بن گیا ہے اور یورپ کی جو سیکیورٹی ہے وہ امریکن ایکسپنس پہ ہے، اور یہ ایک بہت بڑا تضاد ہے۔ یقیناً صدر ٹرمپ اکیلے تنہا نہیں ہے، پورا ان کا ایک یہ گروپ ہے جو اس طرح کی سوچ رکھتا ہے کہ امریکن ایکسپنس پہ یورپ کی سیکیورٹی ہو رہی ہے، لیکن اس کے نتیجے میں دیکھیں جو روس کے ساتھ جس طریقے سے وہ آگے بڑھ رہے ہیں، پوری امریکن اسٹیبلشمنٹ کا جو ڈاکٹرن ہے 70 سال کا پرائم اینیمی کا، وہ انہوں نے تبدیل کر کے رکھ دیا ہے، اور جس طرح کی گفتگو انہوں نے پوٹن کے ساتھ کی ہے اور بعد میں جس طرح کے خیالات کا اظہار کیا ہے، یہ تو ایک بہت ہی زیادہ حیران کن ہے میرے لیے بھی اور یورپ کے لیے بھی، اور یورپ اس پر خاصے رد عمل کا مظاہرہ کر رہا ہے۔
تبصرہ نگاروں کا کہنا ہے کہ جہاں ٹرمپ عموماً ہر معاملے میں اپنی برتری ظاہر کرتے ہیں، تو انہوں نے ہیلسنکی کی سمٹ میں پوٹن کے آگے ایک جھکاؤ دکھایا۔ اس حوالے سے بفلو اسٹیٹ یونیورسٹی میں بین الاقوامی تعلقات کے پروفیسر فیضان حق کہتے ہیں،
یہ بات ہمیں ذہن میں رکھنی چاہیے کہ اس کا بہت زیادہ نقصان ہو سکتا ہے ریپبلکن پارٹی کو ایک الیکشن میں، خاص کر ان سیاستدانوں کو یا ابھرتے ہوئے سیاستدانوں کو جنہوں نے اپنے آپ کو بہت زیادہ قریبی ایسوسیٹ کیا ہے پریزیڈنٹ ٹرمپ سے ان کی پاپولاریٹی کی وجہ سے، کیونکہ پریزیڈنٹ ٹرمپ جو ہیں وہ ایک بیس ہے جس کو وہ چلاتے ہیں، اور ایک طرف تو انہیں خطرہ ہے، اور دوسری طرف کیونکہ ہم امریکہ کے بارے میں بات کر رہے ہیں، اور دوسری طرف یہ کہ جو ریپبلکن کی مخالف پارٹی ہے ڈیموکریٹ، اسے ان کو انرجی ملتی ہے، اور اسے ایک امپریشن جو ہے پریزیڈنٹ ٹرمپ کے بارے میں وہ گہرا ہوتا جا رہا ہے کہ پریزیڈنٹ ٹرمپ جو ہیں ان کی کوئی زوری جو ہے وہ رشین کے ہاتھ میں ہے جس کو وہ استعمال کر رہے ہیں، اور یہ جو تاثر گہرا ہو رہا ہے یہ پریزیڈنٹ ٹرمپ کے لیے بھی ٹھیک نہیں ہے کیونکہ ان کی پوزیشن کمزور ہو جاتا ہے۔
امریکی سیاستدانوں کی سخت تنقید کے بعد صدر ٹرمپ نے ایک وضاحتی بیان جاری کیا جس میں انہوں نے کہا کہ دراصل امریکی خفیہ ادارے صحیح کہتے تھے کہ روس نے امریکی انتخابات میں مداخلت کی تھی، لیکن ساتھ ہی ساتھ یہ کہہ کر کہ کوئی اور بھی یہ مداخلت کر سکتا تھا، انہوں نے پھر اس معاملے میں اپنے لیے گنجائش چھوڑ دی۔ وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ